टीका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, विकास र समृद्धि छाओस् देशमा, पूरा होस् सबैको मनोकामना, पूरा होस् सबैको मनोकामना, विजयादशमी 2074 को शुभकामना।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट, 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
बडा दशैंको आठौं दिन आज दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै सुर्खेतको देउती बजे लगायतका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो।
भेरी बबई डाइभर्सनको सुरुङ 3 हप्ता पछि मेसिनबाट खन्ने काम सुरु हुने, 5 वर्षभित्र आयोजनाको काम पूरा हुने सिंचाई मन्त्री गौतमको दावी।
माओवादी केन्द्रले सुर्खेतमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार टुङ्गो लगायो।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि रक्षा गर्न नेपाल सफल, भारतमाथि 2-0 जित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभ यात्रा, हाम्रो पात्रो तथा मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बडा दशैंको आठौं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ। आजको दिन दशैंघर र कोत लगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा सप्त शक्ति पाठ गर्ने परम्परा रहेको छ। सुर्खेतको देउती बजै नेपालगञ्जको बागेश्वरी, डलदुराको उग्रतारा लगायतका देशैभरिका शक्तिपीठहरूमा भगवतीको पूजा अर्चना गर्ने र बलि चढाउनेको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ। आज दशैंघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफुल र नैवेद्य सहित 9 थुप्रा राखी दुर्गा पूजा गर्नका साथै फलामबाट बनाएका हतियार र सवारी साधनलाई सफा सुग्घर गरी बलिसहित पूजा गर्ने गरिन्छ। पशु बलि नचढाउनेहरू आजको दिन जमरा कोठामा घिरौला, कुपिण्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्। हनुमान ढोकाको दशैंघरमा आज मध्यरातमा शक्ति रूपिण दुर्गा भवानीको पूजा अर्चना र हर्ष बढाइका साथ 54 राँगा र 54 बोकाको बलि दिई कालराती मनाउने चलन रहेको छ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको मेसिनबाट सुरुङ खन्ने तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। सुरुङ खन्ने टनल बोरिङ मेसिन TBM को जडान कार्य जारी रहेकाले अबको 3 हप्ताभित्र काम सुरु हुने आयोजना प्रमुख शिवकुमार बस्नतले बताउनु भएको छ। सिंचाई मन्त्री सञ्जय कुमार गौतमले हिजो सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पर्ने हात्तीखालमा मेसिनको एक समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको छ। मेसिनको उद्घाटनपछि मन्त्री गौतमले भेरी बबई डाइभर्सन आयोजनालाई नवीनतम आधुनिक प्रविधिसम्म जोड्न लागिएको भन्दै यो नेपालको विकासमै कोसे ढुङ्गा साबित हुने बताउनु भयो। उहाँले यो आयोजना सम्पन्न भइसकेपछि देश नयाँ युगमा प्रवेश गर्ने दावी पनि गर्नुभएको छ।
यो अहिले संसारकै आधुनिकतम प्रविधिको एउटा उपज हो। यसबाट यो नेपालमा पनि यो हामी जुन यो चुरे पहाडको फेदमा बसेर जुन यो काम गर्दैछौँ, यो एउटा नेपालको लागि भोलि कोसी ढुङ्गा साबित हुन्छ यो प्रोजेक्ट, र एउटा नेपाल नयाँ युगमा प्रवेश गर्छ। त्यस कारण यसको एकदमै धेरै महत्त्व छ। यसले पावर पनि जेनेरेट गर्छ, यसले सिँचाइलाई सहयोग पनि गर्छ, र एउटा यसले एउटा वाटर बेसिनको पानीलाई अर्को वाटर बेसिनमा कन्भर्ट पनि गर्छ। यो 3 किसिमले यो प्रोजेक्ट एकदमै इम्पोर्टेन्ट छ नेपालका लागि। त्यस कारण यसलाई राष्ट्रिय गौरवको योजनाको रूपमा यो यसलाई हामीले लिएका छौँ।
आफू सिंचाई मन्त्री भएदेखि राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गर्दै उहाँले सुरुङ खन्ने औपचारिक सुरुवात नेपालकै लागि खुसीको दिन हुने बताउनु भएको छ।
पहिलेदेखि नै यसको निरन्तरता थियो, तर वास्तवमा मैले जबदेखि यो मन्त्रालय सम्हालेँ तबदेखि मेरो प्राथमिकतामा राष्ट्रिय गौरवका योजनाहरूलाई समयमै सिद्ध्याउनुपर्छ, समयमै यसका कामहरू गर्नुपर्छन्, यसका भएका नीतिगत अप्ठ्यारोहरूलाई सल्टाउनुपर्छ, र हामीले सोचेको र निर्धारित लक्ष्यमा हाम्रो उपलब्धिहरू हामीले प्राप्त गर्नुपर्छ। होइन भने हामीले खालि कुरा गरेर भाषण गरेर मात्रै काम छैन, भनेर यसलाई सुरु गरेको थियौँ र त्यही अनुसारले अहिले हामी एकदम समयमै यो सबै कुराहरू भइरहेको छ। अझ निर्धारित समयभन्दा पनि केही चाँडै हामीले यो सम्पन्न गर्न सफल भएका छौँ। आजदेखि अब हाम्रो यो टिबिएम मसिन यो टनलभित्र जाने क्रम सुरु भयो, त्यही कारण आज हामीले स्टेप इन सेरेमनी भनेर चाहिँ हामीले यसलाई भनेका छौँ। आज यो नेपालका लागि नै धेरै ठुलो खुसीको दिन हो।
उहाँले पाँच वर्षभित्रमा आयोजनाको काम सम्पन्न गर्ने गरी काम अघि बढाइएको दावी पनि गर्नुभएको छ।
एकदमै सम्पन्न हुन्छ यो, हेर्नुहोस् यो अब भित्र पहाडभित्र हामी गइसकेपछि वास्तवमा यो हाम्रो लक्ष्य के हो भने दिनको 15-20 मिटर कातरले यसलाई खनेर अगाडि जाने र यो सुरुङ बनाउँदै जाने हो। हाम्रो निर्धारित लक्ष्य चाहिँ यसको 2 वर्षको हो, तर हामीले यसलाई ग्रेसमा 1 वर्ष थप गरेर 3 वर्षभित्रमा हाम्रो यो परियोजना सम्पन्न हुन्छ। त्यसपछि पावर हाउस बनाउने कामहरू पनि हामीलाई 1.5-2 वर्ष जति लाग्ला। त्यहाँ 5 वर्षमा यो राष्ट्रिय गौरवको योजना पूर्ण रूपले आफ्नो फुल मोसनमा आउँछ, फुल काममा आउँछ, विद्युतको उत्पादन पनि हुन्छ, सिँचाइलाई सब कम्पोनेन्ट पनि हुन्छ भनेर हामी लागेका छौँ।
आयोजनाका निर्देशक शिवकुमार बस्नेतले करिब 17 अर्ब रुपियाँ लाग्ने आयोजनाबाट बाँकी र बर्दियाको 51,000 हेक्टर जमिनमा 12 महिना सिँचाइ सुविधा पुग्ने बताउनु भएको छ। प्रतिसेकेन्ड 40 घनमिटर भेरी नदीको पानी बबीमा खसालेर 48 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य समेत रहेको उहाँले बताउनु भयो।
नेकपा माओवादी केन्द्रले सुर्खेतमा आगामी मङ्सिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेद्वार टुङ्गो लगाएको छ। वीरेन्द्रनगरमा सम्पन्न बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेद्वारहरू टुङ्गो लगाई केन्द्रमा सिफारिस गरेको हो। माओवादीले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर 1 ठम्मर बहादुर विष्ट र क्षेत्र नम्बर 2 नरबहादुर विष्टलाई सिफारिस गरेको छ। ठम्मर विष्ट 2 संविधान सभामा पनि क्षेत्र नम्बर 1 उम्मेद्वार रहनु भएको थियो भने नरबहादुर विष्ट 1 संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर 3 प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। अहिले प्रतिनिधि सभाका लागि 2 प्रदेशसभाका लागि 4 निर्वाचन क्षेत्र रहेको सुर्खेतमा माओवादीले प्रदेशसभाका लागि पनि सर्वसम्मत उम्मेद्वारको टुङ्गो लगाएर केन्द्रमा सिफारिस गरेको जनाएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर 1 जयबहादुर डाँगी, 2 जितबहादुर राणा, 3 गणेश भण्डारी र 4 बिन्दमान विष्टलाई माओवादीले उम्मेद्वार बनाएको छ। प्रदेशसभाका लागि सिफारिस भएका राणा राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएको छ भने भण्डारी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष हुनुहुन्छ।
दैलेखको गुराँस गाउँपालिका 4 पोखरीमा बस दुर्घटना हुँदा 1 ज्यान गएको छ भने 2 घाइते भएका छन्। कोलपुरदेखि दैलेख हिँडेको BE1-2233 बस गुराँस गाउँपालिका 4 पोखरीमा दुर्घटना हुँदा लयटा बिन्द्रासैनी दैलेखका अङ्गद बहादुर साईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस्तै गरी घाइते 2 सुर्खेत अस्पतालमा उपचार भइरहेको बताइएको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका हवलदार नरबहादुर सिंह ठकुरीले जानकारी दिनुभएको छ। उता बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा 1 ज्यान गएको छ। राष्ट्रिय निकुञ्जको गुम्रा खोला नजिक हिजो BE3-6022 मोटरसाइकल दुर्घटना हुँदा 12 नगरपालिका 10 सन्देश केवालीको ज्यान गएको हो। यसैबीच हामीले सुर्खेतको ब्रेन्डरमा भेटिएका बटुवाहरूलाई सवारी दुर्घटना नियन्त्रण गर्न कसले के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको जवाफ आजको जनआवाजमा।
सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि कतिपय असक्षम चालक पनि छन् होइन, उनीहरूले अत्याधिक मदिरा सेवन गर्ने गाडीहरू कन्डिसनको पनि हुनुपर्छ। ट्राफिकहरू त पहिलो नम्बरमा चालकहरूले मादक पदार्थ सेवन गरेको छ कि छैन र कति समयमा कति गतिमा गाडी कुदेको छ अनि त्यो ठाउँ ठाउँमा चेक गर्ने र त्यसको लिस्टहरू आफ्नो प्रत्येक चेक पोस्टमा पठायो भने त्यसले पनि केही हदसम्म नियन्त्रण गर्छ।
सबैभन्दा पहिला त ट्राफिक नियमको पालना गर्नु पर्यो होइन। अब जो हिँड्ने छ नि व्यक्तिहरू उनीहरूले पनि आफ्नो साइडमा कता साइड हो त्यो साइड चाहिँ चिनेर हिँड्नु पर्यो अनि यो चलाउने मान्छेहरूले पनि नियम अनुसार चलाउनु पर्यो अनि जथाभावी चलाउँदाखेरिमा अब दुर्घटना हुन्छ स्पिडमा कम गर्नु पर्यो, त्यो गरेपछि चाहिँ कम हुन्छ जस्तो लाग्छ।
ड्राइभर सजग हुनुपर्छ र चाहिँ ट्राफिकले पनि निष्पक्ष रूपमा कानुनी आधारहरू हेर्दै प्रक्रिया पुरा गरेका छैन भने त्यो चाहिँ चालकलाई पनि कारवाही गर्नुपर्छ र अहिले चाहिँ बढी दुर्घटना हुनुमा सहचालकले चलाएर बढी दुर्घटनाहरू भएको छ, त्यसलाई नियन्त्रण गर्नको लागि जनचेतना नै पहिला दिनुपर्छ।
चालकले पनि अब सकेसम्म अब मदिरापान नगरिकन चलाइदिनु पर्यो, बाटोमा हिँड्ने बटुवाहरूको पनि ज्यान बचाउनु पर्यो, र अनि स्पिडमा नलागेर एकदम सोलोमा दायाँ बायाँ अनि बटुवाहरू हिँडेको छ कि छैन त्यसलाई ध्यान पुर्याएर पशु गाई दिया पनि हुन्छन् त्यसलाई बचाउनु पर्यो, ट्राफिकले पनि राम्रोसित ध्यान दिनु पर्यो,
सुरक्षा अगाउनु पर्यो, सुरक्षा ठाउँ ठाउँमा अब ट्राफिक भन्नु पर्यो, बिसाइडबाट हिँड्नु भएन आउनु साइडबाट हिँड्नु पर्यो, आफू हिँड्दाखेरि कुन साइडबाट हिँड्ने कुन साइडमा नहिँड्ने त्यो पनि आफूलाई जानकारी हुनु पर्यो,
जहाँ रसी खानु भएन चालकले चलाउनु भएन चालकले चलाउनु पर्यो होइन, स्पिडमा पनि कम गर्नु पर्यो,
सवारी न्यूनीकरण गर्न सबभन्दा पहिला सवारी चालक नै एकदम संयन्त्री हुनुपर्छ, दोस्रो कुरा बाटोमा हिँड्ने पब्लिक जो चाहिँ हिँडिरहेका हुन्छन् उनीहरू चाहिँ एकदम संयन्त्री हुनुपर्छ, प्रशासनिकहरूले पनि विशेष जिम्मेवारी निभाउनु पर्छ जस्तो ट्राफिकहरूले।
भेरी खबरमा खबरहरूको सिलसिला बाँकी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले बडा दशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै भेरी बबाई डाइभर्सनको सुरुङ तीन हप्तापछि मेसिनबाट खन्ने काम हुने लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, दाङको घोराई उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने निर्णय गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता भरत अड्यालले यही असोज 22 गतेदेखि लागू हुने गरी घोराई उपमहानगरपालिका कार्यालय र वडा कार्यालय परिसरभित्र प्लास्टिकका झोला प्रयोगमा पूर्ण रूपमा रोक लगाएको बताउनुभयो। उपमहानगर मातहतका विषयगत शाखा कार्यालय र अन्य सरकारी कार्यालयहरूमा कार्तिक 1 गतेदेखि प्लास्टिकका झोलाहरूको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय भएको उहाँको भनाइ छ। निर्णय कार्यान्वयन भइसकेपछि अटेर गर्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक चेतावनी दिने र तेस्रो पटक पनि अटेरी गरेर प्रयोग गरे प्रतिपटक 50 रुपियाँ जरिवाना गर्ने निर्णय भएको छ। उपमहानगरको वडा नम्बर 14 दाङ जिल्ला उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा भदौ 5 गतेदेखि नै प्लास्टिकका गिलास प्रयोगमा निषेध गर्ने निर्णय गरेको थियो। उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उपमहानगरभित्र कार्तिक 1 गते देखि प्लास्टिकका गिलासहरू प्रयोगमा पूर्ण रूपले बन्देज गर्ने पनि निर्णय गरेको छ। प्लास्टिकका झोला र गिलास नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पार्ने भएपछि यस्तो निर्णय गरिएको हो। बैठकले घोराई बजारमा रहेका सडक बालबालिकालाई जुनै 1,500 रुपियाँका दरले 1-1 जोडा कपडा प्रदान गर्ने निर्णय पनि गरेको छ। घोराई क्षेत्रमा रहेका 9 बालक र 8 बालिकाको लागि दसैँ अघि नै 1 जोडा कपडा प्रदान गर्ने निर्णय भएको हो।
दशैं नजिकैसँगै भारतमा रोजगारी गर्न गएका नेपालीहरू विभिन्न नाका भएर फर्कने क्रम सुरु भएको छ। रोजगारी गर्न भारत गएका हजारौँ नेपाली घर फर्किने क्रममा सीमा क्षेत्रमा भिड लागेको जनाइएको छ। वर्षभरि भारतमा काम गरी फर्कँदा सीमा क्षेत्रमा हुने लुटपाट र चेकजाँचको नियममा हुने शास्ति भने नरोकिएको उनीहरूले गुनासो गरेका छन्। दसैँ तिहार लगायतका चाडपर्व नजिकैसँगै विभिन्न समयमा भारतीय सहरमा रोजगारी गर्न गएका नेपालीहरू अहिले कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी लगायतका नाका भएर फर्किरहेका छन्। मध्यपश्चिम र सुदूरपश्चिमका दाङ, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोट, बैतडी, दार्चुला, अछाम, बझाङ लगायतका जिल्लाका सर्वसाधारण दशैं मान्न गौरीफन्टा, गड्डा चौकी नाकाबाट फर्किने गरेका छन्। कतिपय भने रुपडिया नाकाबाट पनि फर्कने गरेका छन्। अहिले दैनिक 3,000-3,500 नेपाली दशैं मान्न विभिन्न नाका हुँदै फर्किरहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ। उत्साहका साथ दशैं मान्न फर्किरहेकाहरूले सीमा क्षेत्रमा ठुलो शास्ति खेप्नु परेको, अनाहकमा आफूलाई भारतीय र नेपाली सुरक्षाकर्मीहरूले समेत दुःख दिने गरेको गुनासो गर्दै आएका छन्। नेपालीलाई सीमा क्षेत्रमा नशालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीले रकम वसुल्ने, नदिए कुटपिट गर्ने र बिना कारण दुःख दिने समस्या रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एसपी डिएसपी ज्ञानबहादुर सेठीले भने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको दावी गर्नुभएको छ। उहाँले बढी भाडा असुल गर्ने यातायात व्यवसायलाई समेत कारवाही गर्ने चेतावनी दिनुभएको छ। नेपाल र भारत बीचको खुला सिमानाका कारण नेपालीले दुःख पाउँदै आएका छन्।
दशैं र तिहार छठलाई लक्षित गर्दै कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्था भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनजीवन सामान्य तुलाउन पूर्ण सुरक्षा व्यवस्था मिलाएको दावी गरेको छ। मोबाइल टोली, साइकल टोली, मोटरसाइकल टोली र पैदल गस्तीका साथै जिल्लाभरिका सबै सबै युनिटलाई परिचालन गरिएको एसपी अर्जुन चन्दले जानकारी दिनुभयो। चन्दले बढी आर्थिक कारोबार हुने क्षेत्र बैंक तथा सुनसादीका पसललाई बढी निगरानीमा राखिएको बताउनुभयो।
नेकपा माओवादी केन्द्र अछामले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक उम्मेद्वारको बन्द सूचीका लागि नाम सिफारिस गरेको छ। दुई क्षेत्रको छुट्टा छुट्टै बैठकबाट सहमतिको आधारमा प्रतिनिधि र प्रदेश सभाका समानुपातिक उम्मेद्वारका लागि सोह्रजनाको नाम सिफारिस गरेको जिल्ला संयोजक झपट साउतले बताउनुभयो। प्रतिनिधि सभा क्षेत्र नम्बर एकबाट पोलिट ब्युरो सदस्य तारामान मगर, केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रकाश परियार सिफारिसमा पर्नु भएको छ। यस्तै क्षेत्र नम्बर दुईबाट केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य जोरा सिंह विष्ट, जिल्ला सदस्य जीवन विक र अमृता ओली भूलको नामावली समानुपातिक उम्मेद्वारको बन्द सूचीको लागि प्रस्ताव गरिएको छ। मेल्लेक, जयगढ र रामरोशन गाउँपालिका समितिको निर्वाचन क्षेत्रबाट झपट साउद, सुभाष बुढा, निर्मला साउद र कुशल बुढा र साँफे बगर नगरपालिका र चौरपाटी गाउँपालिकाबाट प्रदेशसभामा टङ्कर रावल, सुरत भुल, रामबहादुर थापा, दीपक सुनार, पूर्णबहादुर साउद र टेकबहादुर थापा लगायतको नाम सिफारिस भएको छ। यस्तै मङ्गलसेन, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाका केहीवटा समितिको प्रदेशसभा निर्वाचनमा लोकबहादुर बुगटी, मोतीकला चलाउने र खड्ग सुज्जीको नाम सिफारिसमा रहेको जनाइएको छ। हामीसँग केही राष्ट्रिय खबरका साथै विदेश र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफ्रो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। डाक्टर गोविन्द केसीले तीन दिनदेखिको आमरण अनसन स्थगित गर्नुभएको छ। चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएपछि तत्कालका लागि असोज 19 गतेसम्मका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताउनुभयो। चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीको प्रमुख चार दशैं आएकाले तत्काललाई अनसन तोडेको डाक्टर केसीको भनाइ छ। असोज 9 गते संसदमा नागरिक र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको भन्दै केसी 5 बुधे मागहरू राखेर 12 पटक अनसनमा बस्नु भएको हो। केसी आमरण अनसनमा बसेपछि त्यही दिन पारित गर्ने कार्यसूची रहे पनि सरकारले विधेयक अघि बढाएको थिएन।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले भ्रष्टाचार र कमिसनका कारण विद्युत प्राधिकरण घाटामा गएको ठकुवा गर्नुभएको छ। राजधानीमा भएको साक्षात्कारमा मन्त्री शाहीले संस्थालाई राजनीतिबाट मुक्त राखी भ्रष्टाचार नियन्त्रण गर्ने हो भने छोटै समयमा प्राधिकरण नाफामा आउने दावी पनि गर्नुभएको छ। उहाँले विद्युत चुवावटका नाममा संस्थालाई घाटामा लैजाने चलखेल प्राधिकरणबाटै भएको आरोप समेत लगाउनु भएको छ। व्यक्तिगत हितमा ऐन कानून बन्नाले प्राधिकरणको संस्थागत विकास हुन नसकेको उहाँको भनाइ छ। ऊर्जा मन्त्री शाहीले दशैं का अवसरमा देशका कुनै पनि स्थानमा लोड सेडिङ नहुने व्यवस्था गरिएको भन्दै यसका लागि सम्बन्धित सबै ठाउँमा निर्देशन दिइसकेको बताउनु भएको छ।
38 अन्तर्राष्ट्रिय पर्यटन दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिगो पर्यटन विकासको एक औजार भन्ने नारासहित कोहलपुरमा प्रभात फेरीको आयोजना गरिएको छ। चिसापानी क्षेत्र पर्यटन प्रबन्धन विकास समितिको आयोजनामा कोहलपुर चौराहादेखि शुरू भई बानियाभार कोहलपुर बजार क्षेत्र परिक्रमा गरी खोडसभामा परिणत भएको थियो। कार्यक्रममा गाबर भ्याली होमस्टे, नयाँ गाउँ होमस्टे, होटेल व्यवसायी सङ्घ बाँके, कोहलपुर उद्योग वाणिज्य सङ्घ बाँके, राष्ट्रिय निकुञ्जका पदाधिकारी लगायतको अन्य स्थानीयको पनि सहभागिता रहेको थियो।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री इङ्लक सिनावार्तालाई 5 वर्षको जेल सजाय तोकिएको छ। आपराधिक लापरवाहीमा दोषी ठहर गर्दै सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले जेल सजाय सुनाएको हो। उहाँमाथि चामल अनुदानमा योजनाको 8 अर्ब डलर लागत दुरुपयोग गरेको आरोप लगाइएको छ। सन् 2014 सैनिक विद्रोह मार्फत सत्ताबाट हटाए लगतै भ्रष्टाचारको मुद्दा लागे पनि सिनावार्ताले पनि अस्वीकार गर्दै आउनुभएको छ। सिनावार्ता ग्रामीण क्षेत्रका बासिन्दा र गरिब मतदाताबीच निकै लोकप्रिय रहनु भएको छ। अदालतमा भएको सुनवाईका क्रममा उहाँले आफू राजनैतिक उत्पीडनको शिकार बनेको बताउनु भएको थियो। उहाँ सन् 2011 प्रधानमन्त्री बन्नुभएको थियो।
र बेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। भारतलाई 2-0 हराउँदै नेपालले 18 वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भुटानको थिम्पूमा भएको खेलको दोस्रो मिनटमै दिनेश हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। खेलको नायक बन्नुभएका हेमजनले नै 37 मिनटमा अर्को गोल थप्दै टोलीलाई 2-0 जित दिलाउनु भएको थियो। यसअघिको विजेता नेपालले उपाधि जोगाउन जित्नैपर्ने दबावमा रहेको थियो। नेपाल आफ्नो पहिलो खेलमा इतिहासमै पहिलो पटक भुटानसँग 1-0 पराजित भए पनि बङ्गलादेशलाई 2-1 र मालदिप्सलाई 2-0 हराएको थियो। प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश र मालदिप सहभागी रहेका थिए।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
बडा दशैंको आठौं दिन आज दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै सुर्खेतको देउती बजी लगायतका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो।
भेरी बबे डाइभर्सनको सुरुङ 3 हप्तापछि मेसिनबाट खन्ने काम हुने, 5 वर्षभित्र आयोजनाको काम पूरा हुने सिंचाई मन्त्री गौतमको दावी।
माओवादी केन्द्रले सुर्खेतमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगायो।
र नेपाल 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि रक्षा गर्न सफल, भारतमाथि 2-0 जित। हवस् तारीलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो राउत र केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।